नमस्कार, रूपान्तरण कार्यक्रमबाट मुकुन्द भण्डारीको प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र किरण काफ्ले। आदरणीय श्रोता, देशमा भएका विभिन्न आन्दोलन जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताका प्रतिनिधिहरूले प्रतिनिधि सभा मार्फत 2072 सालमा नेपालको संविधान जारी गरे। विगतका दिनहरूका विभिन्न असन्तुष्टिहरूलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान घोषणा भएसँगै सबै नेपालीले आत्मसम्मान भएको महसुस गरेका थिए, जसको परिणाम स्वरूप तीन तहको सरकार बन्यो र अहिले तीनैवटा सरकारले आ आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेका छन्। यद्यपि क्षेत्राधिकार मिचेको विषयमा तीनै तहका सरकारका बीचमा कहिलेकाहीँ असन्तुष्टि पनि नसुनिएका भन्ने होइनन्। जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकिरहेको छ कि छैन, यसले समाजमा कस्तो रूपान्तरण गरेको छ, जनअपेक्षा अनुसार काम गर्नको लागि स्थानीय सरकारलाई के कस्तो सहयोग चाहिएला लगायतका विविध विषयमा आज हामी कुराकानी गर्दैछौं। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव भुइँयाल। प्रभुजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद मकन सर, लगायत रेडियो नेपालको सम्पूर्ण टिमलाई।
मैले अगाडि पृष्ठभूमिमा पनि भने, जुन पछिल्लो उपलब्धि स्वरूप 2072 सालमा नेपालको संविधान जारी भयो र त्यसले चाहिँ तीनै तहका सरकारको परिकल्पना गरेर त्यही अनुसार अहिले शासन पद्धति पनि चलिरहेको छ र स्थानीय तहका
होइन, 2072 संविधानले तीनवटा तहको सरकारको परिकल्पना गर्यो, त्यस अनुसार सरकारहरू गठन पनि भए। जहाँसम्म स्थानीय तहको सवाल छ, त्यो स्थानीय तह त अति आवश्यकै थियो, त्यो सरकार गठन गर्नै जरुरी थियो। त्यो जुन जुन सरकार माथि जेसुकै व्यवस्था भए पनि स्थानीय सरकार त आवश्यकै हुन्छ। तर अहिले जति हामीले 7 वर्ष जतिको अनुभव हेर्दा, म त यो पहिलो कार्यकाल हो, तैपनि अघिल्लो कार्यकाल र यो जोडिएर हेर्दा स्थानीय तहलाई जुन किसिमको अधिकार दिएको छ त्यस अनुसारको क्षमता विकास गरिएको छैन र त्यस अनुसारको बजेट दिएको छैन, त्यसैले उहाँहरूले जे सोचे अनुसारको काम गर्न सक्नु भएको छैन। काम गर्ने हुटुटी ज्यादै छ स्थानीय तह सरकारलाई, जनताले पनि पहिला भेटाउने सरकार भएको हुनाले त्यो ठुलो काम पनि मझौला काम पनि सानो काम पनि सबै त्यो स्थानीय सरकारलाई नै जिम्मा लाउँछन् जनताहरूले। त्यसकारण उनीहरूसँग चाहिँ त्यस किसिमको बजेटको व्यवस्था नभएको र त्यस किसिमको चाहिँ क्षमताहरू पनि अब कर्मचारीको पनि व्यवस्थापन त्यही ढङ्गले नगरिएको अवस्थाले उनीहरूले त्यो हुटुटी मेटाउने गरी काम गर्न सकेको अवस्था पनि छैन।
हजुर, यहाँले यो भनिरहँदाखेरि सबै कुरा बजेटमा मात्र होइन, केही कुराहरू ठूला विकास निर्माणका कुराहरू अरू होलान्, केही जनताका सुख दुःखमा साथ दिने कुराहरू पनि हुन सक्छन्। अझै भन्ने हो भने केही नभएको होइन, स्थानीय तहलाई 22 अधिकार दिएका छन् होइन, यी अधिकारहरू पनि अझै कार्यान्वयन हुन सकेका छैनन् अथवा उहाँले ती आफ्ना अधिकारहरू प्रयोग गर्न सकेका छैनन्। खालि केन्द्र र संघलाई, संघ र प्रदेशलाई मात्र दोष दियो भन्ने आरोपहरू पनि आइरहेका छन् नि, गुनासाहरू पनि छन्।
एकदमै सही कुरा हो, त्यसैले त मैले क्षमताको कुरा जोडेँ।
हजुर,
जुन चाहिँ जुन जुन कानूनहरू स्थानीय तहले बनाउनु पर्थ्यो त्यसलाई कार्यान्वयन गरेर लैजानु पर्थ्यो, त्यस किसिमको सिप क्षमता चाहिँ नयाँ खालका कर्मचारीहरू पठाएपछि त्यस किसिमको सिप क्षमता पनि पुगेन। जनप्रतिनिधिहरू पनि एउटा राजनीतिक फिल्डबाट कता कताबाट त्यहाँ निर्वाचित भएर आउँदै गर्दा उहाँहरूले पनि सबै कुराहरू बुझिसकेको थिएन र अहिलेसम्म पनि छैन, किनभने अब कानुन यी जटिल छन् नि त, कानुन बनाउने कुरा, कानुन कार्यान्वयन गर्ने कुरा भने त सामान्य सिप र क्षमताले मात्रै सम्भावना छैन, त्यसैले मैले सिप र क्षमताको कुरा त्यहाँ जोडेका थिएँ। यो सिप र क्षमता बढाउनको निमित्त जति केन्द्रीय सरकारले प्रदेश सरकारले, प्रदेशले त नभनौ, केन्द्रीय सरकारले जो काम गर्नुपर्थ्यो त्यसमा चाहिँ नि काम पर्याप्त मात्रामा गर्न सकेको छैन। हामीले मन्त्रालयमा त बार बार कुरा उठाइ पनि रहेका छौँ, किनभने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै क्षमता रहेछ
क्या,
त्यो कार्य काम गर्ने क्षमता, तपाईँको त्यो क्षमता थियो नि अहिले रेडियो नेपालबाट यसरी कार्यक्रम चलाइराख्नु भएको छ, तपाईँले त्यो क्षमता उत्पादन गर्न सक्नु भएको थिएन भने त्यो माइकै तपाईँले समात्न सक्नुहुन्न। त्यस कारणले क्षमता विकासमा जो काम गर्नुपर्थ्यो आजसम्म पनि त्यसलाई चाहिँ पर्याप्त रूपमा गर्न सकेन, झारो टार्ने किसिमले काहीँ काहीँ अलिअलि यसो एक दुई दिनका चाहिँ गोष्ठी सोष्ठी गर्ने टार्ने काम भएको छ। त्यस कारण कर्मचारी पठाउने सन्दर्भमा पनि अधिकृत लेभलको कर्मचारी चाहिँ कार्यकारी प्रमुख भएर गाउँपालिकामा बस्नु भएको छ, नगरपालिकामा त उपसचिव लेभलको राखेको छ, तर नगरपालिका र गाउँपालिकाले गर्ने काम र प्रकृति बनाउनु पर्ने कानुन उति हो, सबै क्षमता उति नै चाहिन्छ। त्यसकारण उपसचिव लेभलकै कर्मचारी राखेको थियो भने अझ बढी राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई।
हजुर, यो अवस्थामा जिल्ला समन्वयको पनि महत्वपूर्ण भूमिका हुन्छ, क्षमता अभिवृद्धि लगायत यस्ता कुराहरू, समन्वयका कुराहरू यहाँहरूले पनि पालिकाहरूसँग समन्वय गरेर यस्ता कार्यक्रम चलाउन सक्नुहुन्थ्यो नि।
होइन, जिल्ला समन्वय समितिको सन्दर्भमा त हामीले बार बार कुराहरू उठायौँ। यो क्षमता विकासका कार्यक्रमहरू हामीलाई दियो भने हामीले मार्फत यसलाई चाहिँ विज्ञ मानिसहरू ल्याएर क्षमता विकासको काम गर्छौँ हामीले बार बार भन्यौँ, तर हामीलाई त्यस किसिमको बजेटको व्यवस्थापन नगरेको र यो चाहिँ एउटा के भने जिल्ला विकास समिति पहिला थियो, अहिले त्यो राख्न पर्छ भनेर जिल्ला समन्वय समितिको नाममा राखिएको मात्र हो। यसलाई त्यहाँभन्दा बढी थप अधिकार न अनुगमनको पाटोमा जाँदा हामीलाई चाहिँ इन्जिनियर डी लगायतका चिजहरू पर्याप्त मात्रामा राखिदिएको अवस्था पनि छैन। अन्य कुनै ढङ्गले काम गर्ने विकास निर्माणमा बजेट विनियोजन गर्ने त झन् हाम्रो पाटै भएन, त्यो पुरै सकिहाल्छ, त्यो तिनवटा सरकारले गर्छ। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ त्यस किसिमका कामहरू गर्न केही न केही थोरै बजेट त आवश्यक पर्छ, त्यो बजेटहरू नै नदिएको र हामीलाई त जम्मा सञ्चालन खर्च कार्यालय सञ्चालन खर्च बाहेकहरू नदिएको अवस्थाले हामीले कसरी त्यो काम गर्न सक्छौँ। हामीले जानेको बुझेको अनुसारले हामी गाउँपालिकाहरूमा नगरपालिकामा जाँदा भन्ने ओर्ने कुरा त्यो आफ्नो ठाउँमा छ, त्यतिले पुग्दैन। क्षमता विकास भने अलिक प्याकेजमै काम गर्नुपर्छ, त्यस कारणले गर्दा त्यसमा चाहिँ काम गर्ने इच्छा हुँदा हुँदै पनि हामीलाई पनि त्यो किसिमको वातावरण चाहिँ केन्द्रीय सरकारले गर्न सकेन।
यहाँनिर सधैँ केन्द्रलाई प्रदेशलाई मात्र के अरे दोष लगाउने हाम्रो परम्परा छ, हामी आफैमा सरकार भन्छौँ, आफ्नो क्षमता अभिवृद्धि गर्नको लागि आफू अगाडि बढ्नु पर्यो, फेरि अर्काको भरमा किन पर्ने? किनभने क्षमता अभिवृद्धिको लागि नै बजेट नभएको त होइन नि, पालिकाहरूले समन्वय गरेर अथवा जिल्ला समन्वय समितिले पनि समन्वय गरेर काम त गर्न सक्छन् नि, किन केन्द्रलाई सधैँ यो दोष दिएर मात्र पन्छिने परम्पराबाट हामी कहिले मुक्त हुने?
होइन, केन्द्रीय सरकारको बजेटको आकार हेर्नु, प्रदेश सरकारको बजेटको आकार हेर्नु, कि त विकास निर्माणमा व्यापक परिवर्तन भएर ठुला आयोजनाहरू कार्यान्वयन गर्न पनि सकेको अवस्था छैन। अब तिन तिनवटा सरकार भए सबैलाई बजेट दिनु पर्यो, बजेटहरू टुक्रा टुक्रा भएका छन्। अब मैले क्षमता विकासको जुन कुरा उठाएको थिएँ त्यो चाहिँ सामान्य बजेटले हुन्छ हुनलाई आफ्नै स्थानीय सरकारहरूले पनि आफ्नो ढङ्गले गरिरहेको पनि अवस्था छ, तर राम्रैसँग क्षमता विकास भनेर चाहिँ बजेटको मात्रै पाटो, प्रोग्रामको मात्रै पाटो होइन कि कर्मचारी, मैले अघि भने नि अधिकृत लेभलको एउटा गाउँपालिकामा राख्नुभन्दा उपसचिव लेभलको राख्ने काम त केन्द्रीय सरकारको हो नि। त्यो जब उपसचिव लेभलको कर्मचारी राख्ने बित्तिकै त्यहाँ क्षमतामा केही न केही फरक हुन्छ नि त, एउटा अधिकृतले गर्ने काम र उपसचिवले गर्ने काम त फरकै हुन्छ, काम गर्ने शैली तरिकाहरू, यो ढङ्गले विकास भएन भन्ने कुरा हुन्छ।
हजुर, यो कर्मचारी पठाउने कुरा एकातिर होला, अर्को कुराहरू जस्तै विकास निर्माणका कुराहरू, सन्तुलित विकासका कुराहरू, पालिकाहरू बीचको चाहिँ समन्वयका कुराहरू, होइन कुनै योजनाहरू एकीकृत रूपमा पनि लग्नु पर्ने हुन सक्छन्, त्यस्ता योजनाहरूलाई समन्वय गर्ने अन्य सुशासनका पाटाहरू, यी कुराहरू त जिल्लाका सबै पालिकाहरू मिलेर समन्वय समितिको यहाँ भन्नाले यहाँ जस्तै देशभरि नै छन् होइन, समन्वय समितिका प्रमुखहरू छन्, उहाँले समन्वय गरेर अगाडि बढ्न सकिन्छन्, केही कुराहरू सामान्य कुराहरू आफ्नो तल स्तरबाट पनि त गर्न सकिन्छ नि भन्नु खोजेको मैले।
गरिएकै छ जिल्ला समन्वय समितिको पहलमा, गाउँपालिका नगरपालिका हामी बसेर छलफल गर्ने, सुशासनको क्षेत्रमा काम गर्ने, त्यो तपाईँको चाहिँ सन्तुलित विकासका सन्दर्भमा त हामीलाई अधिकारै दिया छ। सन्तुलित विकासका सन्दर्भमा पालिकाले गरेका कामको पनि हामीले सुझाव दिन्छौँ, हामीले समग्र जिल्लाको पनि सन्तुलित विकासका सन्दर्भमा सङ्घ प्रदेशलाई सुझाव दिन्छौँ। तर पनि के हुन्छ भने ती सुझावहरू टोकरीमा थन्किन्छन्। हामीले यो जस्तो मैले नै मेरो जिल्लामा मेरो के अरे जिल्लामा दुईवटा गाउँपालिकाको केन्द्रमा जाने बाटो कालो पत्र भएको छैन, गाउँपालिकाको केन्द्रसम्म पुग्ने कुरा जिल्लाको सदरमुकामबाट त्यहाँसम्म जाने बाटो कालो पत्र गर्नुपर्छ भनेर बार बार हामी कुरा उठाउँछौँ भन्छौँ, तर बजेट राख्ने बेला अर्कै कुनै एउटा बाटोको राखिदिया हुन्छ कि, यसको कुन कसले लगेर त्यहाँ भन्छ, यसको सिस्टम मिलेन। त्यस कारणले गर्दा स्थानीय तहले जुन सोचेको हुन्छ नि काम, आफ्नो बजेटले नभ्याएपछि उसले प्रस्ताव गरेर पठाएको चिजलाई प्राथमिकतामा राख्ने, अथवा हामी जिल्ला समन्वय समिति र जिल्ला सभा भनेर स्थानीय तहका सबै प्रमुख हुन्छन्, कि त जिल्ला सभालाई त्यो अधिकार देऊ, जिल्लाभरिका आयोजनाहरू जुन स्थानीय तहले गर्न सक्दैन त्यसलाई प्रायोरिटीमा राखेर पठाउने काम जिल्ला सभाले गर्छ। त्यो जिल्ला सभाले त्यो काम गर्यो भने अनि त्यसलाई चाहिँ प्राथमिकतामा राखेर सङ्घ र प्रदेशले बजेट राख्ने काम गर्ने हो भने स्थानीय तहका यो हुटुटी असन्तुष्टि धेरै मेटिएर जान्थ्यो। त्यसकारण त्यो काम पनि सरकारले गर्न सकेन, जिल्ला सभालाई त्यो अधिकार दिनु पनि मानेन। त्यसकारणले गर्दा पनि अब योजना आउँछन्, बजेट त विनियोजन हुन्छ, तर कहाँबाट आउँछन्, कसरी आउँछन्, कुन योजना प्राथमिकतामा हो, कुन योजना चाहिँ पछि गरे हुन्छ भन्ने कुराको चाहिँ मापदण्ड बनाउने एउटा निकाय नै भएको।
तर हामीले यो भनिरहँदाखेरि इच्छा शक्ति हुने जिसस प्रमुखले चाहिँ राम्रो काम गरेका छन् भन्छन् नि,
होइन त्यो त गरिरहेकै छ, इच्छा शक्ति राखिएकै छ, गरिएकै छ, गर्दा गर्दै पनि कहीँ कहीँ पुगेर ठेस लाग्छ, कहीँ कहीँ पुगेर हामीले गरेका कुराहरू कानुनले कहिलेकाहीँ वैधता दिँदैन, कहिलेकाहीँ सरकारले ती कुराहरू बुझ्दैनन्। त्यसकारण कानुनी रूपमा नै यी कुरा व्यवस्था गरे के हुन्छ ल, एकचोटि तपाईँ राम्ररी बुझ्नुहुन्न, स्थानीय तहका प्रमुख उपप्रमुख भएको जिल्ला सभा हुन्छ, त्यो जिल्ला सभाले रणनैतिक योजनाहरू तर्जुमा गर्ने अधिकार दिन सङ्घ र प्रदेशले कसलाई चाहिँ रोक त, उनीहरूका योजनाको स्रोत के सङ्घ र प्रदेशको, त्यो योजनाको स्रोत भनेको जिल्ला सभा हुनुपर्छ कि, त्यो जिल्ला सभा भने स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन्, त्यो जिल्ला सभाले एउटा रणनीतिक योजनाहरू तयार गरेपछि त्यसलाई प्राथमिकतामा राखेर बजेट राख्ने हो भने यो कहीँ पनि विवाद पनि हुनु पर्दैन, असन्तुष्टि पनि हुनु पर्दैन, केही पनि हुनु पर्दैन। त्यो त्यति कुरा कानुनमा व्यवस्था गर्दिन सङ्घलाई चाहिँ के अप्ठ्यारो भयो,
समन्वयको अधिकार त दिएछ नि यहाँहरूलाई, यहाँनिर
समन्वयको अधिकार दिएछ कि, समन्वयको अधिकार समन्वय गर्नु भनेर त समन्वय हामीले गरेकै छौँ, समन्वय गरे अनुरूपको सबै कामहरू चाहिँ के हुन्छ त भन्दा कानुनी वैधता भएन कि, त्यो समन्वयको पनि कानुनी वैधता भएन, अनुगमनको पनि कानुनी वैधता भएन। अहिले तपाईँले कुनै एउटा आयोजनामा फल भेटाएर मिडियाबाट भनिदिनु र हामीले गएर हेरेर फल भेटाएर हामीले पनि त्यही अफिसलाई भनिदिनु भएको अरू भएन नि त, हामीलाई कुनै कानुनी कारवाहीमा ल्याउन सक्ने अथवा चाहिँ तिनीहरूलाई चाहिँ तिनीहरूको बजेट रोक्न सक्ने अथवा त्यसलाई चाहिँ स्थगित गरेर त्यो बिग्रेको चिजलाई फेरि बनाऊ भन्न सक्ने कानुनी अधिकार हामीलाई छैन। तिम्रो यहाँ बिग्रियो छ है भन्ने नि हिँड्दिने, उसले सच्याए सच्याउँछ, नसच्याए सच्याउँदैन भन्ने टाइपको भयो क्या अहिले चाहिँ। हामीलाई चाहिँ तेस्रो पक्ष अनुगमन भनेर अधिकार दिएर इन्जिनियरहरूको व्यवस्था गरिदिनु भने हामी सबै योजनाहरू हेर्छौँ, ठिक ढङ्गले छ ठिक ढङ्गले रिपोर्ट जान्छ, ठिक ढङ्गको छैन यहाँ सुधार्नुपर्ने छ भने चाहिँ नसुधारिकन त्यो बजेटै रिलिज हुँदैन, कानुनमा अधिकार दिएपछि त्यो हुन्छ। अहिले चाहिँ अब तपाईँले गएर हेर्नु र यहाँ जिल्ला समन्वय प्रमुखको हैसियत मैले गएर हेर्नुमा तात्विक भिन्नता छैन क्या, मिल भन्नु खोजे त्यो हो
भन्नाले पालिका प्रमुखहरूले समन्वय प्रमुखलाई टेरेनन् भन्नु खोज्नु भयो,
त्यसो पनि नभन्नु हो, कानुनमा नभएपछि टेर्नै पर्छ भन्ने छैन नि, कानुनी कानुन सबै कुरा त कानुनले गर्छ नि त होइन र, हामीले नागरिकता बनाउनु पर्छ भने हाम्रो कानुनमा व्यवस्था भएर हामीले नागरिकता बनाएर 16 वर्षपछि नागरिकता बनाएर अनि त्यस अनुसार 18 वर्षपछि चाहिँ हामीले चाहिँ मतदाता नामावलीमा नाम राखेर अनि भोट हाल्न पाउँछौँ भने त्यो कानुनमा लेखिएको छ नि त सबै कुरा,
सबै
लेखिएको कुरो त मान्नै पर्छ भन्ने बाध्यता भएन, मान्छन् नमान्ने होइन, तर के भने अब सबै कुरा मान उहाँहरूको योजना रोक्दा हामीले रोक्दा उहाँहरू भुक्तानी दिनु हो भने त्यसमा कानुनले कुनै पनि अप्ठ्यारो मान्दैन।
जस्तै अहिले स्थानीय तहमा भ्रष्टाचार व्याप्त भयो, सुशासनको पाटो कमजोर भयो भन्छन् नि, के देख्नुहुन्छ यहाँ
भ्रष्टाचार र सुशासनको सन्दर्भमा? त मुलुकभरि नै त्यो अब एक खालको जो परम्परा कालदेखि चलिआएको सिस्टम जुन छ त्यही सिस्टमबाटै अगाडि बढिरहेको देख्छु म। अब भ्रष्टाचार भएको छैन भनौँ त्यो कुरा पत्याउन सकिँदैन, छ भनौँ त्यसको प्रमाण छैन यस्तो खालको,
त्यो त कन्ट्रोल गर्ने यहाँहरूको पनि जिम्मा हो नि, अब सधैँभरि हामीलाई के अधिकारै छैन भने पन्छेर मात्र त बसेर
पन्छेर छैन हामीले त्यो पाटोमा नि काम गरेका छौँ, तर हामीसँग जति साधन स्रोत हामीलाई उपलब्ध गराएको छ, 7 सदस्यहरू हामी छौँ, के अरे 7 सदस्य 9 सदस्य हामी छौँ, 3 कर्मचारी दिएको छ, त्यसबाट जति सकिन्छ त्यस अनुरूपको हामीले खोजी तलासी गर्ने आदि इत्यादि मिडियाहरूसँग मिलेर पार्टनरसिपमा काम गर्ने आदि इत्यादि हामीले गरेकै छौँ।
सर अब हजुर यहाँ काठमाडौँ उपत्यकाभित्रको एउटा महत्वपूर्ण जिल्ला ललितपुर जिल्लाको समन्वयको प्रमुख हुनुहुन्छ, महानगरदेखि केही महत्वपूर्ण ठाउँहरू ठूला नगरपालिकाहरू पनि यहाँहरूसँग छन् भने दुर्गम ठाउँ पनि यहाँसँग छ होइन। अब सबै हुँदाखेरि पनि यहाँहरू अझै पनि हामीसँग भएन, हामीले गर्न सकेनौँ भन्नुहुन्छ भने एउटा दुर्गम पालिकाको संयोजकले अथवा पालिका प्रमुखले कसरी काम गर्न सक्ला?
यस्तो पालिकामा अधिकार भएन मैले भनेको छैन, उहाँहरूलाई अधिकार छ, उहाँहरूले काम गर्दै हुनुहुन्छ, उहाँहरूलाई क्षमताको कुरो र बजेटको कुरो कम छ, त्यो मैले जहाँ पनि बोल्दै आएको छु। जहाँसम्म तपाईँ जिल्ला समन्वय समितिको कुराहरू गर्नुहुन्छ, यही अवस्थामा जिल्ला समन्वय समितिलाई राख्नुहुन्न, यसलाई विघटन गरिदिनुहुन्न, मैले दुई वर्ष पहिले बोले, तपाईँको मिडियाबाट पनि मैले बोलिदिएको छु, किनभने म जिल्ला समन्वय समितिको प्रमुख भएपछि यो कुरा थाहा पाएको हुँ। तपाईँ प्रमुख हुनुभयो भने त्यो दिन थाहा पाउनुहुन्छ, पर्सि पल्दैदेखि तपाईँले यो खारिज भन्नुहुन्छ, तपाईँ अहिले बाहिर हुनुहुन्छ, यहाँ अधिकार होला, यहाँ काम गर्न सकिएला, सामान्य एउटा नागरिकको हैसियतले पनि काम गरेर हिँडे मान्छे हो म, एउटा क्लबको अध्यक्ष हुँदा पनि काम गरेर हिँडे मान्छे हो, त्यस कारणले गर्दाखेरि अलिकति जागरणको काम गर्न त कयौँ जागरुक मान्छेहरूले व्यक्तिगत रूपमै एउटा चाहिँ क्यामेरा बोकेर गएर सुशासनको काम त गरिराखेका छन्, त्यो पनि त एउटा महत्त्वपूर्ण काम छ नि त, तर हामी जस्तो सरकारको एउटा निकायलाई त कानुनले बढी जिम्मा दिनुपर्छ, तेस्रो पक्ष अनुगमन गर्नको निमित्त हामीलाई कानुनी अधिकार र हामीलाई इन्जिनियरहरूको प्राविधिक सपोर्ट दिनलाई
इन्द्र मैले जोड्न खोजेको सर, यसै भएका संविधानमै पनि केही कुराहरू छन् त्यसलाई संशोधन गर्नुपर्ने अथवा गर्न सकिने प्रावधान राखिएको छ, यहाँ एकदमै आँतिनु भएको छ, अब आवश्यकै छैन, त्यसमा सुधार गर्ने लैजाने कि भएका संरचना पनि बिगार्दै लैजाने, यो अलिकति हामी कतै नकारात्मक बाटोतिर लाग्यौँ कि सुधार गर्नु पनि त सकिन्छ नि यही ठाउँमा, तपाईँले
नकारात्मक होइन, नेपालको सन्दर्भमा संरचना धेरै छन्, संरचनाले खर्च बढाएको छ, खर्च बढाइसकेपछि त्यो खर्च चाहिँ संरचना बनाएर खर्च गर्नुभन्दा ती सबै पैसालाई डल्लो पारेर विकास निर्माण लाउनु राम्रो हुन्छ, त्यो कारणले गर्दा मैले यो भने मैले नकारात्मक
जोड्नु खोज्ने
मान्छे नै होइन,
पुरै
पोजिटिभ पाटोबाट हेर्ने मान्छे हो म, नकारात्मक भन्ने मैले सोच्दै सोच्दिनँ, तर के भने मुलुकको हितका निम्ति अनावश्यक कार्यालयहरू अनावश्यक संरचनाहरू चाहिँ रोक्न पर्छ, आवश्यक संरचनाहरूलाई तन्दुरुस्त बनाएर लैजानुपर्छ,
तर यसैलाई पनि सुधार गरेर लैजाने पाटो पनि त होला नि होइन र अझै बलियो बनाउनु पनि त सकेला नि, यस्ता सुझाव
बलियो बनाउन सकिन्छ, मैले भनिहालेँ नि त बार बार मैले दुईटा कुरा उठाएँ नि, यसलाई चाहिँ काम गर्ने तेस्रो पक्ष अनुगमनको रूपमा तीनवटै सरकारले जिल्लामा गरेका जति पनि विकास निर्माण हुन्छ तेस्रो पक्ष अनुगमन जिल्ला समन्वय समितिले गर्ने, त्यसको रिपोर्टको आधारमा मात्रै चाहिँ योजनाहरू अगाडि बढ्छ भनेर अधिकार सहित प्राविधिक टिम दियो भने त भटाभटी काम बढी अगाडि बढिहाल्छ त,
हो
योजनामा गएर चाहिँ हेर्न सकिन्छ, त्यसको चाहिँ क्वालिटी टेस्ट गर्न सकिन्छ, त्यहाँको चाहिँ फिजिबिलिटी के हेर्नुपर्छ त्यो सबै चिज जिल्ला समन्वय समितिले हेर्छ, त्यसको आधारमा अगाडि बढ्ने हो भने त यो त सुधारको पक्ष भइगयो नि, तेस्रो पक्ष अनुगमन भन्ने बित्तिकै अहिले तपाईँको योजनाको अनुगमन कसले गर्छ, गाउँपालिका नगरपालिकाले गरेका योजना उपाध्यक्षको संयोजकत्वमा हुन्छ, सङ्घ र प्रदेशका योजनाहरू त्यो डिसापहरू आफैले हेर्नुहुन्छ, कहिलेकाहीँ मन्त्रालयबाट यसमा आउनुहुन्छ, त्यो बाहेक त अहिले त अनुगमन छैन,
तर यहाँले भनेको जस्तै पाटोलाई सुधार गर्ने हो भने स्थानीय सरकार अझै बोलियो हुन सक्छ, अहिलेका जुन के कमजोरीहरू देखियो त्यो अन्त्य हुन सक्छ,
एकदम तेस्रो पक्ष अनुगमनको रूपमा जिल्ला समन्वयले विकास गर्ने र जिल्ला सभालाई चाहिँ रणनीतिक योजनाहरू तर्जुमा गर्ने अधिकार दिने, जहाँ स्थानीय तह र जिल्ला समन्वय समितिको संयुक्त हो त्यो जिल्ला सभा, त्यसो गर्ने बित्तिकै स्थानीय तहले आफूले गर्न नसकेका आकाङ्क्षा बोकेका योजनाहरू त्यो जिल्ला सभामा ल्याउनुहुन्छ, जिल्ला सभाको प्रायोरिटी चाहिँ सङ्घ र प्रदेशमा पठाइदिएपछि त्यो प्रायोरिटी हेरेर योजनाहरू राख्ने काम हुने हो भने स्थानीय तह र जिल्ला समन्वयले त्यसको चाहिँ प्राविधिक हिसाबले कुन योजनाहरू बनाउन उपयुक्त छ त्यसको चाहिँ आवश्यकता के हो त्यो सब पहिचान गरेर एउटा चाहिँ योजना बैङ्क बनाउँछ, त्यो योजना बैङ्कको आधारमा सङ्घ प्रदेश चल्नुपर्छ भन्ने हो, अब यो भन्दा 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 थाकिसकेको अब
हजुर भर्खर दोस्रो कार्यकाल भइरहेको छ स्थानीय सरकार भएको पनि, किनभने केही कुराहरूलाई सुधार गर्ने कुराहरू समय हुन्छ, क्रमशः सुधार सुझावको आधारमा हुँदै जाने हो। यी त भए समन्वयका कुराहरू। अब जुन स्थानीय सरकारका कुराहरू छन्, पालिकाका कुराहरू, यहाँहरू जिल्लामा समन्वय समितिको प्रमुख भएर बसिराख्नु भएको छ र स्थानीय पालिकाहरूलाई 22 किसिमका एकल अधिकारहरू दिएका छन् होइन, र केही अधिकारहरू संयुक्त अधिकारहरूका कुराहरू पनि छन्। अहिले पालिकाहरूले जसरी काम गरिरहेका छन् नि, जुन अवधारणा अनुसार, संविधानको मर्म अनुसार, त्यसलाई अझै व्यवस्थित गर्नको लागि कसरी अगाडि बढ्नु पर्ला?
होइन, संविधानमा केही न केही संशोधनको त जरुरी नै छ, तर स्थानीय तहलाई त अधिकार पर्याप्त मात्रामा छ। यदि अधिकार दिएको स्थानीय तह सायद विश्वमा काहीँ पनि छैन होला। यो अधिकार एकदमै राम्रो छ, तर त्यसलाई केही न केही बजेट थप गर्ने कुरा, एउटा गाउँपालिकाले तपाईँ भन्नु होला, ल म जन्मेको एउटा गाउँपालिका महाङ्काल गाउँपालिका, महाङ्काल गाउँपालिकाले 42 करोड चन्चनको बजेट बनाउँछ, तर उसले पूर्वाधार विकास निर्माणका कुराहरूमा करिबन 6 करोड जति भन्न पाउँदैन। अब त्यत्रो 6 वटा भएको, त्यत्रो भूगोल बोकेको एउटा गाउँपालिकाले 6 करोड 7 करोड पैसाले उसले कसरी विकास निर्माण काम सम्पन्न गर्छ? त्यसकारण कानुनी कुरा भन्दा पनि व्यवहारिक कुराहरू महत्वपूर्ण छ। जुन कुरा चाहिँ सङ्घले अड्काएर राखिरहेको अवस्था छ अहिलेसम्म, त्यो किन अड्कायो थाहा छैन, त्यो नै फुकाउनु पर्ने पहिलो बाध्यता।
अब
केही न केही रकम, अब एउटा 20 लाखको योजना बोकेर सङ्घबाट चाहिँ त्यहाँ पालिकामा काम गर्न जानु, 1 करोडका काम गर्न जानु, त्यो त जायज भएन नि। ठुला आयोजनाहरू 5 अर्ब लाग्ने, 1 अर्ब लाग्ने, 50 करोड लाग्ने आयोजनाहरू बोकेर पालिकामा जानु ठिक हो सङ्घ, तपाईँको 20 लाख 30 लाखका कार्यक्रम बोकेर, तालिमका कार्यक्रम बोकेर, एउटा सानोतिनो योजना बोकेर गइरहेको अवस्था छ। प्रदेशको त्यस्तै टुक्रा टुक्रा भएर गइरहेको अवस्था छ। यो अवस्थाको चाहिँ अन्त्य हुनु पर्यो भन्ने कुरा हो।
जस्तै पालिका पनि अझै पनि पालिकाका जुन प्रमुख उपप्रमुखहरूले आफ्नो अधिकार भन्दा पनि अझै पनि उहाँहरू पनि केन्द्रमुखी भाव हुन् कि, त्यसले गर्दाखेरि यस्तो भाव कि परिस्थिति?
होइन होइन, बजेटै छैन त कसरी केन्द्रमुखी हुन्छ? तपाईँ गाउँपालिका अध्यक्ष पनि भन्ने कुरा यही नै रहेछ कि, मैले नि पहिला तपाईँकै कोणबाट सोचेँ किन नेगेटिभ कुरा गर्दै हिँड्नुहुन्छ उहाँहरू, फुरुफुरु काम गरेर भइहाल्यो भन्थान्थेँ कि म। तर बुझ्दै जाँदाखेरि जब विकास गर्न भन्दा निर्वाचित आएको जनप्रतिनिधि विकास खोज्छ, बजेट पाइएन ठिक छ ल भएकै बजेटले काम गर्ने, तर यो चाहिँ मेरो गाउँपालिकामा प्राथमिकता हो भनेर लेखेर पठाएको चिजै सही ठाउँबाट त्यो पढ्ने र कार्यान्वयन हुने हुँदैन त अनि गर्नु के उहाँहरूले, अनि आवाज उठाउनु बाँकी हुन्छ?
तर
मुख्यमन्त्रीहरूले उठाइरहेछन् नि, केन्द्रको सङ्घको सरकारसँग सबै मुख्यमन्त्रीहरूले को सन्तुष्ट छ?
तर सन्तुष्टि असन्तुष्टि भन्ने कुराहरू, आफू काम नगर्ने अरूदेखि असन्तुष्टि पुग्ने एक किसिमको चाहिँ परिपाटी हाम्रो चाहिँ सबै संरचनामा देखिएको छ। यो चाहिँ जो भएका चिजहरूलाई प्रयोग गरेर त्यसको उपलब्धि निकाल्नुभन्दा पनि अरूलाई दोष दिएर हामी पन्छिने हाम्रो प्रवृत्ति पनि छ। अझै भन्यो भने स्थानीय सरकार त 5 वर्षसम्म ढुक्क भएर काम गर्न पाउँछ, उसले आफ्नो योजनाहरू त निरन्तरताको रूपमा अगाडि बढाउन सक्नु पर्थ्यो नि त, भएका जति बजेट त्यसको सही रूपमा सदुपयोग गर्न सक्नु पर्थ्यो नि त।
होइन, त्यो उहाँहरूले प्राप्त भएको बजेटलाई सदुपयोग ढङ्गले काम त गरेकै देखिन्छ। स्थानीय तह यदि थिएन भने यी नतिजाहरू निस्किँदैनथे होला, गाउँघरका सानातिना बाटाहरू, खानेपानीहरू आदि इत्यादि, मठ मन्दिरहरू, विद्यालयका केही सुधारका कामहरू, त्यो सबै कामहरू सबै स्थानीय तहले गरेकै छन्। त्यो कामै नगरिकन विरोध गर्न आयो भन्ने कुरा मैले गरेकै होइन। काम गर्दा गर्दै पनि अप्ठ्यारा परेका विषयवस्तुहरू राखिन्छ, राखेपछि सम्बोधन हुँदैन, सम्बोधन नभएपछि अनि यस्तै मिडियाहरूबाट भन्नुपर्ने, उहाँहरूको चाहिँ नि झकझकाउनुपर्ने, त्यो बाध्यता हो स्थानीय तहको।
हजुर, पालिका प्रमुखहरूका, यहाँ जस्तै समन्वय प्रमुखहरूका केही समस्याहरू त होला नि होइन, पक्कै पनि तिनीहरूलाई चाहिँ क्रमशः सुधार गर्नै जानुपर्ने पनि हुन्छ, यहाँहरूको सुधारको आधारमा पक्कै पनि सुधार हुन्छ भन्ने हामीले आशा पनि गरौँ होइन। तर पनि पछिल्लो समय जुन 3 तहको सरकार भयो, हामी स्थानीय पालिकालाई केही अधिकारहरू पनि दिएको छ होइन, त्यसले काम पनि गरिरहेको छ, त्यसले समाजमा कस्तो रूपान्तरण ल्याएको छ, केही परिवर्तन ल्याएको छ कि छैन विगतको तुलनामा हेर्दाखेरि, तुलनात्मक हेर्दाखेरि?
तुलनात्मक हिसाबले परिवर्तन आएको छ, किनकि स्थानीय तहको सरकारले त्यहाँका सानातिना जनताका समस्याहरू बुझेको हुन्छ, त्यो अनुरूप उनीहरूले काम गरेका हुन्छन्। त्यस कारणले गर्दा हिजोको भन्दा चाहिँ हरेक विषयवस्तुहरूमा सहजता प्राप्त भएको छ। त्यसैले त यो डिसेन्ट्रलाइजेसनको कुराले अलिकति अब आफ्नो एउटा पालिकाभित्र कहाँ समस्या थियो त्यहाँ काम गर्नु पायो नि त. माथिबाट हेर्दा त त्यो पालिका त कसैले पनि आँखाले नदेख्ने अवस्थाको हुन्थ्यो होला, त्यो जिल्लै कतै कसैको पनि आँखाले नदेख्ने अवस्थाको हुन्थ्यो होला. एउटा पालिका भइसकेपछि त कमसेकम त्यो पालिकामा आएको साधन स्रोत र बजेटले त्यो पालिकाभित्र काम गर्ने हुनाले जहाँ समस्या परेको छ जनतालाई, जहाँ आवश्यकता छ, केमा काम गर्नुपर्ने हो, त्यो प्राथमिकतामा राखेर गर्नुभएको छ. त्यसैले असन्तुष्टि त्यस्तो छैन. असन्तुष्टि चाहिँ सङ्घबाट दिनुपर्ने कानुन, सङ्घबाट अहिलेसम्म कर्मचारी समायोजनको कुरा हेर्नु होला, पुलिस समायोजनको कुरा हेर्नु होला, कतिपय कानुनहरू सङ्घले बनाइदिनुपर्छ. तर त्यो त तपाईँको स्थानीय तहले त सबै क्षमता त भर्खर 7 वर्ष भयो त त्यो स्थापना भएको. त्यहाँ पनि नयाँ नयाँ मान्छे निर्वाचित भएर आएका छन्, नयाँ नयाँ मान्छे कर्मचारी स्वरूप भएर आएका छन्. त्यसमा बनाउनु पर्ने यथेष्ट कानुनहरू बनाएको छैन, त्यो आफ्नो ठाउँमा छ. त्यसलाई सिकाउने, त्यसलाई डोर्याउने, त्यसलाई अगाडि बढाउने काम त सङ्घको हो नि. सङ्घ भन्ने त कयौं वर्ष अगाडिदेखि स्थापना भएर सञ्चालन भएको सरकार हो नि त. त्यो त एउटा अभिभावक हो नि त. त्यसले त सिकाउने, डोर्याउने सबै काम गर्नुपर्छ. त्यस कारणले गर्दा अलिकति आपत्तिजनक हो.
हजुर, यो विषयमा यहाँहरू समन्वय प्रमुखहरूको पनि बैठक होला देशभरिकै, होइन, बसेर यस्ता किसिमका विषयमा छलफल हुँदैन?
एकदम व्यापक छलफल हुन्छ. त्यसपछि हामीले मुलाकात रूपमा टिप्छौँ. प्रधानमन्त्री लगायत चाहिँ नि सभामुख लगायत विभिन्न मान्यजीहरू, प्रवक्ता, पार्टीका प्रवक्ताहरू सबलाई हामीले त्यो दिने गरेका छौँ. अब दिँदा दिँदै पनि 7 वर्ष भयो दिएको. 7 वर्ष अगाडि जे हालत थियो त्यो हालतबाट 1 इन्च पनि थपिएको छैन.
अब अन्त्यमा हामी कुराकानीको अन्त्यमा पुगेका छौँ. स्थानीय पालिकाहरूलाई अझै व्यवस्थित, अझै सुदृढ गर्नको लागि यहाँले भनेका कुरा बाहेकका थप कुरा के गर्नु पर्ला?
स्थानीय पालिकाहरूले पनि अब आफूले के छ भने मैले यो ठाउँको विकासको निमित्त नेतृत्व जितेर आएको हुँ, वा म सरुवा भएर एउटा निजामती कर्मचारीको रूपमा त्यहाँ आएको हुँ भन्ने भावलाई बुझेर उहाँहरूले सिक्ने प्रयत्न आफै पनि गर्नुपर्छ. कयौं कुराहरू जानिँदैन, त्यो स्वाभाविक हो, मान्छे हो, सबै कुराहरू जानिएको हुँदैन. तर आफ्नो साथीसँग, अलिकति जानेको मानिसहरूसँग सिक्दै अगाडि बढ्ने जुन किसिमको एउटा परम्परा छ, त्यसलाई चाहिँ उहाँहरूले कायम गरेर अगाडि बढिदिनु भयो भने राम्रो हुन्थ्यो. तर कतिपय सन्दर्भमा चाहिँ के देखिन्छ त भन्दा, म कहाँ सिक्न जानु, सिक्न गयो भन्दा त त्यो नजान्ने रहेछ भन्ठान्छ भनेर सिक्न नजाने, अरूसँग सोध्न नजाने, आफूले जे आउँछ दिमागमा त्यही मात्र गर्ने जुन किसिमको प्रवृत्तिहरू स्थानीय तहमा छ, त्यो चाहिँ उहाँहरूले मेटाउनुपर्छ.
कहीँ कतै पालिका प्रमुख, उपप्रमुख र कर्मचारीहरू बीचको चाहिँ द्वन्द्वले गर्दाखेरि पनि अहिले समस्या आउँछ भन्छन्, यो किन
त्यस्तो पनि भएको छ? त्यो अब त्यहाँ चाहिँ नि अब आफ्नै कुरा मात्रै लागू गर्ने जुन किसिमको परम्परा हुन्छ, छलफल विधिलाई प्राथमिकतामा राख्ने, छलफलबाट आएका विषयवस्तुहरूलाई चाहिँ बहुमत मान्छेहरूले के भनेका छन् त्यसका आधारमा निर्णय गर्ने जस्ता प्रक्रियाहरू अवलम्बन गर्दा यो हुँदैन थियो. कतिपय सन्दर्भमा चाहिँ अब मान्छे नै हो, मान्छेको नेचर हुन्छ, त्यसले चाहिँ अब यो गर्नुपर्छ भन्ने निर्णय सुनाइदिने, यस्तो हुनुपर्छ भन्ने निर्णय सुनाइदिने, छलफल विधिहरू कम गर्ने, त्यसले गर्दाखेरि चाहिँ यस्ता द्वन्द्वहरू निम्तिन्छन्. यो द्वन्द्वले पनि कतिपय ठाउँमा चाहिँ काम गर्न असफलता पनि भएको छ. त्यसलाई चाहिँ त्यही त्यहीँको पालिकाहरूले त्यो सामूहिक छलफल र सामूहिक नेतृत्वको बुझ्यो भने यसमा समस्या हुँदैन. अब सामूहिकताको भावना नबुझिकन एकल चाहिँ आफ्नो मात्रै कुरा लागू गर्ने कुरा सोधेपछि त यो चिज बिग्रिहाल्छ.
हजुर, हुन्छ प्रभुज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद.
हस्, धन्यवाद.
अहिले हामीले कुराकानी गर्यौं ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालसँग. यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम यहीँ पूरा हुन्छ. प्राविधिक सहकर्मी किरण काप्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.